الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلل فلا هادي له ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن سيدنا ونبينا وحبيبنا وشفينا وسندنا ومولانا محمدا عبده ورسوله أما بعد وعن ابي هريره رضي الله تعالى عنه عن النبي صلى الله عليه وسلم قال الايمان بضع وسبعون او بضع او ستون شعبه فافضلها قول لا اله الا الله وادناها اماته الاذى عن الطريق والحياء شعبه من الايمان رواه البخاري ومسلم صدق الله العلي العظيم وصدق رسوله النبي الأمي الحبيب الكريم ونحن على ذلك لمن الشاهدين والشاكرين والحمد لله رب العالمين پردہ نشین محترمہ میری مائیں اور بہنیں امام نووی رحمت اللہ علیہ نے باب قائم کیا باب فی بیان کثرت طرق الخیری یہ باب ہے نیک اعمال کے راستے بہت زیادہ ہے نیک اعمال کے راستے بہت زیادہ ہے جو بھی نیک اعمال تم کرو گے اللہ اس کو جانتا ہے اللہ قرآن کریم میں فرماتے ہیں وما تفعلوا من خیر فإن اللہ به علیم جو بھی بھلائی کا کام تم کرو گے خدا کو اس کا علم ہے زمین میں اور آسمان میں کوئی چیز ایسی نہیں ہے جو اللہ کے علم سے چھپی ہوئی ہو اللہ سورۃ البقرہ میں اس بات کو بیان فرماتے ہیں وما تفعلوا من خیر یعلمہ اللہ جو بھی تم بھلائی کا کام کرو گے چاہے وہ رائی کے دانے کے برابر ہو چاہے وہ دنیا میں سب سے بڑا ہو اللہ جل شانہ اسے جانتے ہیں سورہ زلزال میں اللہ فرماتے ہیں فَمَنْ يَعْمَلْ مِثْقَالَ ذَرَّةٍ خَيْرًا يَرَى وَمَنْ يَعْمَلْ مِثْقَالَ ذَرَّةٍ شَرًّا يَرَى چاہے وہ رائی کے دانے کے برابر ہو یہاں پر قرآن کریم میں لفظ ذرہ کو استعمال کیا ذرہ کہتے ہیں کہ دھوپ جب صبح نکلتی ہے تو اس گھر کی کھڑکی یا دروازے سے جو گھر میں گرمی آتی ہے دھوپ آتی ہے اس دھوپ کے اندر میں چھوٹے چھوٹے ذرے اڑتے ہوئے نظر آتے ہیں اس کو قرآن کریم میں لفظ ذرہ سے بیان فرمایا کہ اتنا چھوٹا بھی اگر تم نے نیک عمل کیا ہو چاہے اپنے گھر میں اپنے گھر سے باہر جب کبھی بھی اللہ تبارک و تعالی کے یہاں قیامت کے دن اس کو لایا جائے گا اسی لیے قرآن کریم میں اللہ نے بہت ساری جگہ پر فرمایا من عمل صالحا فلنفسه جتنے بھی نیک اعمال تم کرو گے وہ اپنے ہی لیے کرو گے جتنے بھی نیک اعمال تم کرو گے اس کا پورا بدلہ تم کو ہی ملے گا ایسا تو نہیں ہوگا کہ تم نیک عمل کرو اور اللہ تمہیں بدلہ نہ دے ऐसा भी नहीं कि तुम बहुत सारे नेक आमाल करो उससे अल्लाह की शान भर जाएगी। अल्लाह की शान तो है ही अजीम शान। सारी दुनिया के लोग अगर नेकियां करने लगे, एक आदमी भी दुनिया में काफिर न रहे, सब के सब तहज्जुद गुजार बन जाए, सब के सब इशराक और चास्त और फराइज को अदा करने वाले बन जाए, सब के सब दुनिया में कोई भी नेकी का काम बाकी न रखे, सारी दुनिया बल्कि हजरत आदम अलैहिस्सलाम से लेकर कयामत तक की कौम जमा होकर अल्लाह की नेकियां ही नेकियां करते रहे, एक जर्रा बराबर भी गुनाह न करे, फिर भी अल्लाह की शान भरने वाली नहीं है। अल्लाह अपनी शान में बहुत बड़ा है। सारी दुनिया मिलकर के नाफरमान बन जाएं, अल्लाह के ना शुक्रे बन जाएं, सारी दुनिया मिलकर अल्लाह की बुराई करने लगे, इससे अल्लाह की शान घटने वाली नहीं है। दुनिया में अगर किसी की कोई इज्जत बढ़ती है या जिल्लत मिलती है तो वो तुम्हारे ही आमाल की वजह से है, तुम्हारे ही करतूत की वजह से है। अल्लाह फरमाते हैं, मेरी शान तो ऐसी है कि तुम एक राई के दाने के बराबर भी अमल ले आओगे तो मैं सिर्फ एक ही बदला नहीं दूंगा। अल्लाह कहते, मन जा बिल हसनति फलहू अशरु अम्सालिहा, मैं तो 10 गुना दूंगा। बल्कि अगर तुम्हारे उस नेक अमल में, चाहे वो राई के दाने के बराबर हो, उसमें इखलास होगा तो मैं 700 तक दूंगा, और अगर और इखलास होगा तो बेहिसाब दूंगा। मेरे खजाने में कोई कमी होने वाली नहीं है। अल्लाह फरमाते, वल्लाहु युदाइफु लिमन यशा, अल्लाह जितना चाहे बढ़ा सकता है। तो मन अमिला सालिहन फलिनफ्सी ही वमन नसा फालिहा, मेरी नेकियों से मुझे फायदा होगा, मेरी बुराइयों से मुझे ही नुकसान होगा। मेरी नेकियों से और किसी को फायदा नहीं, मुझे ही काम आएगा दुनिया में भी और कब्र में भी और कयामत के दिन। और मेरे गुनाहों से मेरी ही कब्र खराब होगी, मेरी ही आखिरत खराब होगी। न अल्लाह का कोई नुकसान होगा, न अल्लाह की कोई शान बढ़ती है। ये बाब है जिसमें जिस बाब में बहुत सारे आमाल बयान किए गए कि नेकियों के आमाल कौन कौन से हैं। उसमें मैंने गुज़िश्ता एक बात, एक हदीस जो है इस बाब के अंदर में इमाम नवी की बयान की थी। इमाम नवी रहमतुल्लाह अलैह फरमाते हैं, युस्बहु अला कुल्ली सुलामा मिन अहदिकुम सदका, आदमी के हर एक उज्व पर सदका है, आदमी के हर एक उज्व पर उसको सदका देना पड़ेगा, चाहे वो बदन की छोटी से छोटी हड्डी हो, बदन की छोटी से छोटी हड्डी हो, चाहे वो उंगलियों की हड्डी हो। जिस्म के उज्व को, हर एक उज्व को सलामा कहा जाता है। आदमी के हर एक उज्व पर सदका देना वाजिब है। एक दूसरी रिवायत में है, फिल इंसान सलासुम्यातियू व सितून मुबजिला, इंसान के जिस्म में 360 जोड़ है और साल के भी 360 दिन है, 307 जोड़ है, तो रोजाना 307 का सदका देना पड़ेगा। बदन के हर उज्व का सदका देना है। उन जोरो ही की बरकत से आदमी उठता है, बैठता है, हरकत करता है। तो हर एक जोर अल्लाह की बहुत बड़ी नेमत है, उसकी शुक्रगुजारी हर एक पर लाजिम है। आंख एक जोर है, कान एक जोर है, फिर कान के अंदर कितने जोर है, दिमाग एक जोर है, फिर दिमाग में कितने जोर है, इंसान के चेहरे में कितने जोर है, दाहिनी तरफ, बाईं तरफ, आंखों के ऊपर, आंखों के नीचे, और दाढ़ी के यहाँ और गले के यहाँ, इस तरफ पूरे बदन में। फरमाया 307 जोर है, हर उज्व का सदका देना पड़ेगा। कि जो इंसान, चाहे वो गरीब से गरीब हो, मालदार से मालदार हो, उसका शुक्र अदा करना उसके लिए जरूरी है। तो नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि आदमी रोजाना सुभान अल्लाह, अल्हम्दुलिल्लाह, ला इलाहा इल्लल्लाह, अल्लाहु अकबर पढ़े। हदीस में आता है, कुल्लु तस्बीहतिन सदका, हर तस्बीह एक सदका है, हर अल्हम्दुलिल्लाह कहना सदका है, हर मर्तबा ला इलाहा इल्लल्लाह اللہ کہنا صدقہ ہے، ہر مرتبہ اللہ اکبر کہنا صدقہ ہے، کسی کو بھلائی کا حکم کر دیا یہ بھی صدقہ ہے، کسی کو برائی سے روک دیا یہ بھی صدقہ ہے. فرمایا ہر دو رکعت اگر چاشتکی پر لی یہ بھی صدقہ ہے. نبی اکرم صلی اللہ علیہ وسلم نے فرمایا ان تمام چیزوں کے، تمام جور کے بارے میں اگر آدمی اب صدقہ ادا کرنا چاہے تو کر سکتا ہے، کہ صبح سے شام تک جتنی نیکیاں کرے گا ان تمام کا صدقہ ادا ہو سکتا ہے. یہاں پر خصوصاً چاشت کا ذکر فرمایا مسلم شریف میں، وَيُجْزِئُ مِن ذَلِكَ رَكَعَتَيْنِ يَرْكَعُهُمَا مِنَ الدُّحَى. امام مسلم کی اس روایت میں چاشت کا ذکر فرمایا کہ تمام کے بدلے، بہت سارے تو صدقات ہیں لیکن سب سے بہترین چیز اگر تم ادا کرو گے اس سے ساری چیزوں کے سارے جور کے صدقہ ادا ہو جائیں گے، وہ ہے چاشت کی نماز. فرمایا تمام جور کے بدلے دو رکعت نماز چاشت کی کافی ہو جاتی ہے، کیونکہ نماز میں جسم کے سارے اعضا مصروف ہو جاتے ہیں. جب آدمی نماز کے لیے تکبیر تحریمہ کہتا ہے تو اللہ اکبر سے لے کر السلام تک اس کے بدن کا ہر عضو اللہ کی عبادت میں مشغول ہو جاتا ہے. فرمایا چاشت کی نماز دو رکعت ہی تم پڑھ لو، گویا تم پورے بدن کے جوڑ کا شکریہ ادا کر رہے ہو. جو بدن میں 307 جوڑ ہے ہر بدن کا شکریہ ادا ہو جاتا ہے. نماز چاشت کی دو رکعت بھی پڑھ سکتے ہیں، 4 بھی پڑھ سکتے ہیں، 6 بھی پڑھ سکتے ہیں، 8 بھی پڑھ سکتے ہیں، 10 بھی، 12 تک کا حدیث میں ذکر آتا ہے، مگر آپ صلی اللہ علیہ وسلم کی اکثر عادت 4 رکعت پڑھنے کی تھی. محمد ابن جریر طبری رحمہ اللہ اپنی کتاب میں فرماتے ہیں چاشت کی نماز کے بارے میں جتنی روایات ہے وہ سب کے سب متواتر ہے. یعنی کیا مطلب اس کا؟ کہ اکثر دنیا میں نیک لوگ، صالحین لوگ چاشت کی نماز پڑھتے تھے. قاضی ابو بکر رحمت اللہ علیہ فرماتے ہیں چاشت کی نماز پچھلے انبیاء اور پچھلے رسولوں کی نماز ہے، سارے انبیاء سارے رسول چاشت کی نماز پڑھتے تھے. علامہ جلال الدین سیوطی رحمت اللہ علیہ ابو ہریرہ رضی اللہ تعالیٰ عنہ کے روایت نقل فرماتے ہیں چاشت کی نماز حضرت داؤد علیہ السلام کثرت سے پڑھا کرتے تھے، اور ابن نجار رحمت اللہ علیہ نے حضرت صوبان رضی اللہ تعالیٰ عنہ کا قول نقل کیا ہے کہ چاشت کی نماز حضرت آدم علیہ السلام، حضرت نوح علیہ السلام، حضرت ابراہیم علیہ السلام، حضرت موسیٰ علیہ السلام، حضرت عیسیٰ علیہ السلام ہمیشہ پڑھا کرتے تھے. یہ بات مشکات شریف کی شرح مظاہر حق میں جلد نمبر 1 پر 852 پیج پر اس بات کو نقل کیا ہے. ایک حدیث میں تو آتا ہے کہ جو چاشت کی دو رکعت کی اہتمام کریں تو اس کے تمام گناہ خواہ سمندر کی جھاگ کے برابر ہو اللہ اس کو معاف کر دیتا ہے. مسند احمد کی یہ روایت ہے، امام ترمذی نے، امام ابن ماجہ نے اس روایت کو نقل فرمایا ہے. معلوم ہوتا ہے بدن کے اندر میں 307 جوڑ ہے، آدمی نے سبحان اللہ کہہ دیا تو بھی صدقہ ہے، الحمدللہ کہا تو بھی صدقہ ہے، لا الہ الا اللہ کہا تو بھی صدقہ ہے، لیکن ان تمام میں جامع چیز اگر کوئی ہے وہ چاشت کی دو رکعت ہے. اگر اس نے کسی نے اس کو پڑھ لیا دو رکعت، 4 رکعت جو آپ صلی اللہ علیہ وسلم کا معمول تھا 4 رکعت، ورنہ 12 تک پڑھ سکتا ہے، جتنی زیادہ پڑھے گا اتنا ہی ثواب ہوگا. نبی اکرم صلی اللہ علیہ وسلم کا فرمان ہے کہ وَيُجْزِئُ مِن ذَلِكَ رَكَعَتَانِ يَرْكَمَهُمَا مِنَ الدُّحَى. دوحا کے معنی چاشت کی نماز ہے. فرمایا ان چاشت کی نماز سے اللہ تبارک و تعالی اس کے بدن کے ہر عضو کا جور کا شکریہ ادا، اس کا شکریہ کو قبول کر لیتا ہے، گویا اس نے پورے بدن کا شکریہ ادا کر دیا. کتنا آسان، ورنہ قیامت میں ہر عضو کو سوال ہوگا، انگلی سے بھی سوال ہوگا میں نے تجھے پیدا کیا میرا کیا حق ادا کیا، ہتھیلی سے بھی سوال ہوگا، یہ ناخن سے بھی سوال ہوگا، بدن کے ہر عضو سے سوال ہوگا. اگر آدمی ہر عضو کے بدلے میں اگر دو رکعت ہی پڑھ لے और तो इबादत करनी ही है, लेकिन अगर इसने चाश्त की पाबंदी की, ये गोया पाबंदी से हर उज्व का शुक्रिया अदा कर रहा है। और ये तो अम्बिया अलैहिस्सलाम की नमाज है, मालूम होता है इस नमाज में बड़ी बरकतें हैं। पहले जमाने में औरतें अपने घर में चाश्त की नमाज पढ़ती थी कि शोहर मेरा काम के लिए गया हुआ है। इसीलिए उलमा फरमाते हैं तजुर्बा है कि जो आदमी चाहे कि अपनी रोजी में बरकत हो तो चाश्त की नमाज पढ़े। इसलिए औरतें घर में बैठकर चाश्त की नमाज पढ़ती थी कि मेरा शोहर वो काम के लिए गया है, जॉब के लिए गया हुआ है, तो अल्लाह पाक मैं चाश्त की नमाज पढ़ती हूं, मेरे शोहर की रोजी में बरकत देना। मालूम होता है कि बहुत सारे ये काम है जो मैंने अभी आपके सामने ये रिवायत बयान की है। मुस्लिम शरीफ की एक और रिवायत भी है, बहुत अजीब रिवायत है, फरमाया इसके रावी भी अबू जर गिफारी रज़ियल्लाहु ताला अन्हु है, फरमाते हैं कि या रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम ज़हब अहलु दसूर बिल उजूर يصلون كما نصلي ويصومون كما نصوم ويتصدقون بفضول اموالهم بفضول اموالهم। صحابه کرام کیا کہہ رہے ہیں, اے اللہ کے رسول, مدینہ منورہ میں مالدار صحابہ ہے, ہم سے آگے بڑھ گئے, ہم بھی نماز پڑھتے ہیں وہ بھی پڑھتے ہیں, ہم بھی روزہ رکھتے ہیں وہ بھی رکھتے ہیں, لیکن دو کام ہم نہیں کر سکتے, زکات صدقات اور حج اور عمرے, ان کے پاس پیسے ہیں, یہ اللہ کے راستے میں خرچ کرتے رہتے کرتے رہتے کہ ہم سے آگے بڑھ گئے, سبحان اللہ, ظاہر بات ہے صحابہ کرام کو کتنی فکر ہے کہ یہ ہم سے آگے بڑھ رہے ہیں۔ آج دیکھو دنیا میں کس کی فکر ہے, ہم دنیا میں سب سے آگے بڑھ جائیں, یہ کیوں آگے بڑھ گیا, میں کیوں نہیں بڑھا, لیکن ان کو نیک اعمال میں آگے بڑھنا ہے, نیک اعمال میں آگے بڑھنا ہے۔ میں نے گزشتہ ہفتے یہی حدیث بیان کی کہ دنیاوی اعتبار سے اپنے سے نیچے والے کو دیکھو اور دینی اعتبار سے اپنے سے اوپر والے کو دیکھو کہ یہ مجھ سے آگے کیوں بڑھ گیا دین میں, یہ صحابہ کرام کا عمل ہے, اور دنیاوی اعتبار سے اپنے سے غریب کو دیکھو کہ اس کے پاس تو کچھ نہیں ہے, میرے پاس تو یہ بھی ہے, اس پر میں نے وہ واقعہ بیان کیا تھا کہ اپنے پیر میں جوتے نہیں اللہ سے شکایت کر رہے ہیں, مسجد میں جا کر دیکھا تو اس کے پاس تو پیر ہی نہیں ہے, تو اللہ کا کتنا شکریہ ادا کیا۔ اللہ کے حبیب صلی اللہ علیہ وسلم کے پیارے صحابہ سے, یہ صحابہ سوال کر رہے ہیں اللہ کے حبیب سے, ان کے پاس مال ہے, ان کے پاس دولت ہے, یہ زکات میں ہم سے آگے بڑھ رہے ہیں, صدقات میں ہم سے آگے بڑھ رہے ہیں, تو ہم کیا کریں, مقابلہ ہو رہا ہے۔ تو اللہ کے حبیب صلی اللہ علیہ وسلم نے فرمایا ان بكل تسبیحۃ صدقہ, اللہ کے حبیب صلی اللہ علیہ وسلم نے فرمایا ایسا کرو کہ تم ہر نماز کے بعد سبحان اللہ الحمدللہ لا الہ الا اللہ اللہ اکبر پڑھا کرو, اس سے کیا ہوگا, فرمایا تم بھی جو وہ لوگ تو صدقہ دیں گے مال سے, تم سبحان اللہ کا صدقہ دے رہے ہو, ان کو مال کی وجہ سے ثواب ملے گا, تم کو سبحان اللہ کی وجہ سے ان کے برابر ثواب ملے گا, آگے چل کر اللہ کے حبیب صلی اللہ علیہ وسلم نے فرمایا کہ امر بالمعروف نہیں عن المنکر کرنا بھی صدقہ ہے, اپنی بیوی کے پاس جمع کے لیے آنا یہ بھی صدقہ ہے, وفی بدھ احدکم صدقہ, آگے فرمایا یا رسول اللہ صلی اللہ علیہ وسلم کیا شہوت کو پورا کرنا بھی صدقہ ہے, فرمایا اگر کوئی برائی کا کام کرے تو اس میں گناہ ہوتا ہے, تو کیا نیک کام کرنے میں صدقہ نہیں ہے, حلال کام کرنے میں صدقہ ثواب نہیں ہے, پھر اللہ کے حبیب نے فرمایا کل معروف صدقہ, ہر نیکی صدقہ ہے, ایک بات اور ہے, صحابہ کرام نے ایسی سوال بھی کیے ہیں کہ کیا اس طرح کیسے حلال کام کرنا صدقہ ہے, معلوم ہوتا ہے کہ اچھے کام کے اندر میں شرم نہیں کرنی چاہیے, اللہ کے حبیب سے فوراً سوال کیا, اور پھر کیا ہوا, وہ صحابہ کرام بھی ان کو جب پتا چلا کہ اللہ کے حبیب نے ان کو بھی ہر نماز کے بعد تسبیحات پڑھنے کا حکم دیا, تو انہوں نے بھی تسبیحات شروع کر دی, तो ये फिर कहने लगे अल्लाह के हबीब ये तो हमारे बराबर हो गए। फरमाया ذلك فضل الله يؤتيه من يشاء, ये तो अल्लाह जिसको अपने फजल से देता है वही दे सकता है, मैं क्या कर सकता हूं। तो मैं कह रहा था कि अल्लाह के हबीब सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, जो रिवायत मैंने आपके सामने पढ़ी कि लोगों के तमाम जोरों पर सदका वाजिब है, यहां तक के दो इंसानों के दरमियान इंसाफ कर दो, चलो दोनों में झगड़ा हम इंसाफ कर देते हैं, नहीं सही सही बात बतलाते, ये भी सदका है। अरे तुम्हारी गाड़ी में एक सीट खाली है और कोई आदमी चल रहा है या कोई जरूरत है, आपने उसको बिठा दिया, ये भी सदका है। मेरा अल्लाह के हबीब कह रहे हैं तोईन रजुल फी दाबती ही, तोईन रजुल फी दाबती ही, आदमी अपनी सवारी पर मदद कर दे, फतहमिलहु अलैहा, उस पर सवार कर ले या उसके सामान को रख ले, वतरफउहु अलैहा, और उसको उठा ले। तो फरमाया सदका ये भी क्या है, सदका है। अरे आदमी बैठे दो चार और बैठे बैठे एक ने उसको कोई अच्छी बात बता दी शरीयत के मुताबिक, उम्दा बात कह दी, फरमा ये भी सदका है, चलो बैठे बैठे अच्छी बात कर लिया, दो चार आदमी बैठे चलो भाई नेक बात हो जाए, कोई दीन की बात हो, सदका का काम कर दिया। फरमाया वल कलिमतु सदका, और आगे फरमाया वबिकुल्ली खत्वतिन तमशीहा इला सलाती, तुम नमाज के लिए एक कदम चलोगे, फरमाया सदका है। वस तुमीतुल अज़ा अनि तरीक सदका, रास्ते से तकलीफ देने वाली चीज को हटा लिया, इसमें भी सदका है। कोई कांटे वाली चीज, कोई हड्डी, कोई ऐसी बुरी चीज है, अब कितना, लेकिन उन तमाम में सबसे अफजल, सब तो करना ही है। ऐसे वक्त में हमने अपने औलियाए किराम और अकाबिरीन की बात पढ़ी है, फरमाया नेक काम करने के बाद दुआ करें तो अल्लाह ताला गुनाह को क्या कर देता है, माफ कर देता है। वो जज़ाउल कुरान में है ना कि हर बुराई के बाद नेकी का काम कर लो तो वो क्या हो जाता है, पिछले गुना को माफ कर देता है। हमने काबिरीन से एक बात सुनी है, फरमाया तुमने कोई रास्ते में तकलीफ देने वाली चीज है, मिसाल के तौर कर तो हम करते हैं रास्ते में, कोई कांटा है उठा लिया, पत्थर है उठा लिया साइड पर रख दिया, करते हैं, कोई नेल खिली है उसको उठा लिया, उस कीली को उठाकर साइड पर डाल दिया कि भाई किसी के टायर में या किसी के पैर में लग जाएगी, या कोई हड्डी है उठा लिया, या मेरी गाड़ी में अपने किसी को बिठा दिया, ये सारे है। तो कोई भी नेकी का काम हम करते ही है, लेकिन करने की कुछ आदाब है। फरमाया उस नेकी का काम करके अल्लाह से दिल दिल में दुआ करो, अल्लाह तेरे नबी का फरमान है कि रास्ते से तकलीफ दे चीज हटाना भी सदका है, मैंने नेकी का काम कर लिया, अल्लाह इससे मेरे गुनाह को माफ कर दे, या अल्लाह इससे मेरा फुला काम कर दे, या अल्लाह फुली फुला है फुले फुला चीज रुकावट उसको दूर कर दे। आप यकीन जानिए, इस तरह आप अपनी आदत बना लीजिए हर नेकी के काम करने के बाद दुआ की। आप मस्जिद आ रहे हैं, हर कदम चलना ही है, लेकिन अल्लाह के हबीब फरमाते हैं अपने कॉन्सेंट्रेशन करो, नियत तो करो कि तुम किधर जा रहे हो, तुम्हारा हर कदम सदका है। अब हर कदम पर अल्लाह तेरे घर की तरफ जा रहा हूं, ये नेकी का काम कर रहा हूं, और नेकी के काम के वक्त तू दुआएं कबूल करता है, तू खुश होता है, अल्लाह मेरा फुला काम कर दे, अल्लाह मेरा गुनाह माफ कर दे, अल्लाह फुला मेरी रुकावट दूर कर दे। हमारी माएं और बहनें कितनी परेशान होती है ना, करना है तो है ही, नेकी का काम तो है ही करना है, लेकिन उसके साथ अगर दुआ भी कर ली तो हर नेकी के बाद दुआएं कबूल होती है। इसीलिए हदीस में आता है हर फर्ज नमाज के बाद एक मकबूल दुआ तुम्हारी कबूल हो जाती है। फर्ज नमाज को पढ़ लिया, पहले नमाज से पहले अच्छी तरह वुजू कर ले, और वुजू करने के बाद आप 7 बार ला हौला वला कुव्वता इल्ला बिल्लाहिल अलीयिल अजीम पढ़ ले, ताकि शैतान के वसवसों से हिफाजत हो। फिर नमाज को खुशू और खुजू के साथ पढ़े, और पढ़ने के बाद यूं कहे अल्लाह
تیرا ایک حکم تھا میں نے پورا کیا ہے اور تیرے نبی کا فرمان ہے کہ فرض نماز کے بعد ایک دعا مقبول ہے، مقبول کے معنی وہ قبول ہو ہی جاتی ہے، اے اللہ میں فلاں دعا کر رہی ہوں، اے اللہ میری دعا کو قبول فرما. کوئی طریقہ ہوتا ہے، کام تو کرنا ہی ہے، ہم نے کتنی فرض نماز پڑھی لیکن کبھی دل میں اس قسم کی نیت نہیں آتی. جیسا کہ ہم کہتے رہتے ہیں بھائی زمزم کا پانی تو پینا ہی ہے، پیتے ہی ہے، بس دعا کر لیتے ہیں، اللہم انی اسألوک علما نافعا، دعا تو کر لیتے ہیں، یا فلاں کام ہو جائے کہ ما زمزم لما شرب لا. لیکن کوئی طریقہ ہے اس کا، ہم نے اپنے اکابرین اور بزرگوں سے اس کو سیکھا ہے. فرمایا جب کبھی زمزم کا پانی پیو نا تو گلاس اٹھانے سے پہلے یوں کہو، اے اللہ تیرے نبی کا فرمان ہے. کیا کہے؟ تیرے نبی کا فرمان ہے کہ زمزم کے پانی یہ جس چیز جس نیت سے پیئے اللہ اس کے اس کام کو کیا ہے پورا کر دیتا ہے. اب نیت کرے اللہ میں فلاں چیز کی نیت کرتی ہوں، اللہ میرا کام کر دے. یہ طریقہ ہے، پیتے تو ہے ہی سب کے سب، کہ اللہ میرا علم بڑھا دے، مجھے عمل صالح کی توفیق دے دے، اے اللہ مجھے شفا دے دے، اے اللہ فلاں کام کر دے. اس نیت سے اپنے لیے بھی کر سکتے ہیں، دوسرے کے لیے بھی کر سکتے ہیں. عمر فاروق رضی اللہ تعالیٰ عنہ زمزم کا پانی پی کر یوں کہتے، اللہ تیرے نبی کا فرمان ہے ما زمزم لما شرب لا، اللہ یہ پانی پیوں گا اس سے میری گرمی بجھ جائے گی، ٹھنڈا پانی ہے، اے اللہ تو آج میری اندر کی گرمی کو بجھائے گا، قیامت کی گرمی بھی بجھا دینا. کہاں کا قیامت اور کہاں دنیا ہے، میری اس طرح گرمی بجھا دینا. اے اللہ میں زمزم کا پانی پی رہی ہوں، اے اللہ اس پر مجھے ایمان کی موت دینا. اکابرین نے عجیب عجیب دعائیں کی ہے. اس طرح ہم جو بھی نیکی کا کام کریں، اس لیے حدیث میں فرمایا وَبِكُلِّ خُطْوَةٍ، ہر قدم تم چلو گے اللہ کی طرف وہ کیا ہے صدقہ ہے. اور کہاں لکھا ہے دوسری حدیث میں کیا ہے، الصدقہ تطفئ غضب الرب ومیتت السوء، کہ صدقہ اللہ کے غصے کو ٹھنڈا کر دیتا ہے. معلوم ہوتا ہے جب تم صدقے کا کام کرو گے، جب اللہ کے حبیب خود کہہ رہے ہیں کہ یہ بھی صدقہ ہے، گویا اللہ کے حبیب کہہ رہے ہیں ہر فرض نماز کے بعد تسبیح پڑھو گے صدقہ ہے، صحابہ کو کہا ہے جس طرح وہ صدقے کا ثواب لیں گے تم تسبیحات سے صدقے کا ثواب لو گے، تو صدقے سے تو ویسے بھی اللہ کا غصہ ٹھنڈا ہو جاتا ہے. تو آدمی ہار اٹھا کر دعا کرے یا اپنے دل میں دعا کرے، ضروری نہیں ہار اٹھانا، بیٹھا ہوا ہے کسی کو پتا نہیں ہے، راستے میں چل رہا ہے، تکلیف دینے والی چیز کو اٹھا کر کے ہٹا دیا، بس دعا کر لی، اللہ پاک میں نے تکلیف دینے والی چیز کو ہٹایا ہے، میرا فلاں کام تو کر دے اللہ. تیرے نبی کا فرمان ہے کہ تکلیف دہ چیز کو ہٹانا صدقہ ہے، بلکہ ایمان کا شعبہ ہے، ایمان کے شعبے بے شمار ہیں، بے شمار. جس حدیث کو میں نے ابھی پڑھی اس باب کے اندر میں وہ یہی ہے. فرمایا ابو ہریرہ رضی اللہ تعالیٰ عنہ نبی اکرم صلی اللہ علیہ وسلم سے نقل فرماتے ہیں، الایمان بضع وسبعون، سبحان اللہ کیا کہہ رہے ہیں. میری مائیں اور بہنیں، پردہ نشین، تم غور سے سنیں میرا حبیب کیا کہہ رہا ہے. تم دور دور سے درس حدیث میں آئی ہوئی ہو، حدیث کو سیکھنے کے لیے تم حدیث کی طالبات ہو، سنو اس حدیث میں کیا کہہ رہے ہیں، الایمان بدع وسبعون، ایمان کے 70 سے زیادہ برانچز ہیں. ایمان کی یہ خب لا الہ الا اللہ نہیں ہے، ایمان کی 70 سے زیادہ برانچز ہیں. دوسری حدیث میں وہ بدعوں و ستون شعبہ، 60 سے زیادہ، 69 تک یا 79 تک کی برانچز ہے، اس میں سب سے اوپر کی برانچ کون سی ہے، یہ بھی برانچ ہے اس کی، یہ بھی اس کے بھائی، اس کے دکان کی 50 برانچز ہے، اس کے پیٹرول اسٹیشن کی سو مینی برانچز ہے، یہ بھی ہے، یہاں بھی ہے، یہاں بھی، یہاں بھی ہے. اللہ کہہ رہے ایمان کی بھی برانچز ہے، یہ بھی برانچز ہے. اور ٹیسکو کی کتنی برانچ ہے، اور موریسن کی کتنی برانچ ہے، اور میرا اللہ کیا کہہ رہے ہیں تمہارے ایمان کی بھی برانچ ہے، بہت ساری برانچز ہیں. اب اس برانچز کے حساب سے اب تم اپنی ویلیو بڑھاؤ، جس کے پاس جتنی برانچز ہوگی نا اتنا ہی بڑا ہوگا نا. اللہ کہہ رہے ہیں تمہارے ایمان کی بے شمار برانچز ہیں، اس میں ہر برانچز پر جانے کی کوشش کرو تو تمہارا ویلیو اللہ کے یہاں بھر جائے گا. فرمایا سب سے بڑی اگر کوئی برانچ ہے ایمان کی تو وہ لا الہ الا اللہ ہے, سب سے پہلی برانچ ہے. وہ ادناہا اور آخری برانچ, آخری لیول لاسٹ. فرمایا اماتۃ الاذی عن الطریق, راستے سے تکلیف دینے والی چیز کو ہٹانا, یہ سب سے لوئسٹ برانچ ہے ایمان کی, سب سے آخری. اب ان بٹوین بہت ساری ہے نا, اللہ کے حبیب نے ان 79 میں سے یا 78 میں سے دو کو بیان فرمایا, ایک ٹاپ کو اور ایک یعنی بھائی یہ نیچے کا لیول ہے, یہ اوپر کا لیول ہے. اب ان کے درمیان میں بہت ساری ہے, ان میں بہت ساری میں سے سب سے افضل بیان فرمائی ہے. سب سے افضل تو لا الہ الا اللہ, اور سب سے آخری باقی جو ہے ان میں سب سے اعلیٰ کون ہے جو گویا کہ سب کو اپنے ساتھ لے کر چلتی ہے, وہ 79 کو اپنے ساتھ لے کر چلتی ہے. وہ ایمان بھی کو بھی ساتھ لے کر چلتی ہے, وہ تکلیف دینے والی چیز کو بھی ساتھ میں لے کر چلتی ہے, اور اس کے درمیان میں بہت ساری کتابوں میں ساری لکھی ہوئی ہے, بہت ساری لکھی ہوئی. ان تمام کو لے کر چلنے والی اگر کوئی ہے تو الحیاء شعبتم من الایمان. فرمایا شیم شیم لس, کیا کہہ رہے ہیں شیم لس, حیا حیا یہ ایمان کا شعبہ ہے, اللہ نے خاص اس کو ذکر فرمایا ہے 79 میں سے. پہلے اوپر کو بھی ذکر کر دیا, لوول کو بھی ذکر کر دیا, پھر ان بٹوین سب سے اعلیٰ وہ کیا ہے, حیا جو سب کو لے کر چلنے والی ہے, اس کو اللہ کے نبی صلی اللہ علیہ وسلم نے ذکر فرمایا ہے. عجیب سبحان اللہ, عجیب. اسی لیے فرمایا اس حدیث کے اندر میں, دیکھو میرا نبی کوئی بھی بات اپنی طرف سے بیان نہیں کرتا ہے, اپنی طرف سے بیان کرتا ہے نہیں, قرآن کہہ رہا ہے وما ينطق عن الهوى ان هو الا وحي يوحى. میرا نبی جب بھی کچھ بولتا ہے تو اوپر سے لے کر بولتا ہے, اللہ کے پاس سے لیتا ہے پھر بندے کو دیتا ہے. تو آپ نے گویا کہ اصل الاصول بیان فرمایا, میرا نبی کیا کہ اصل الاصول لے کر جاؤ, اوپر کا بھی میں نے کہہ دیا, لوور کا بھی کہہ دیا, اس سب میں اصل الاصول کیا ہے, سب سے اچھا کیا ہے, فرمایا الحیا ہے, الحیا. اور ایک حدیث میں فرمایا اذا لم تستحی فافعل ما شئت, بخاری شریف کی حدیث ہے, اذا لم تستحی جب تمہارے اندر میں شرم ختم ہو جائے, when you شرم اور حیا finished, so what you do, فافعل, if you have no shame, فافعل, do whatever you wish, whatever you want, whatever your wishes, do it. یہ بخاری کی حدیث ہے. معلوم ہوتا ہے بالفاظ دیگر حیا ایمان کی بریک ہے. کیا کہہ رہا ہوں میں, ایمان کی بریک ہے. گاڑی کی کیسی بریک ہوتی ہے, فرمایا اے مومنو تمہاری بریک اگر کوئی ہے تو حیا ہے. اگر تمہارے پاس گاڑی میں بریک نہیں تو تمہاری جان بھی چلی جائے گی اور تمہاری گاڑی بھی ختم ہو جائے گی. فرمایا اگر تم میں حیا نہیں ہے تو تمہارا ایمان بھی ختم ہو جائے گا. یہ بریک ہے, بریک. کیا مطلب, فرمایا جب کبھی بے شمار انسان کی زندگی میں بے شمار چیزیں, فرمایا ان تمام برائیوں سے, یعنی اللہ تبارک و تعالی نے جس چیز کو کرنے کا حکم دیا اس کو کرنا ہے, جس سے منع کیا اس سے رکنا ہے, کو گویا اس برائی سے بریک لگانا یہ حیا ہے. اور شیم لسٹنگ جتنی بھی ہے نا, اسے اپنے آپ کو روکنا وہ کیا ہے, حیا ہے. امام عبداللہ مسلمہ, جس کو امام کعنبی کہتے ہیں, امام کعنبی یہ اتنا بڑا مولوی ہے, یہ سب سے بڑا شرابی تھا. اب بات سنیں گے تو آپ کو تعجب ہوگا, سب سے بڑا شرابی کبابی, برائی کا کام کرنے والا, گالیاں دیتا تھا, گالیاں اے وہ کہتے ہیں نا روڈ پر کھڑے ہو کر گالی دیتا رہا, جس کو کہتے ہیں نا گنڈا ہے, کیا کہتے ہیں ये सबसे बड़ा गुंडा है भाई हमारी टाउन का, ये सबसे बड़ा टाउन का गुंडा है, सबसे बड़ा कि कोई काम ऐसा ना उसने किया हो, शराब भी, जीना भी, चोरी भी, गालियां भी, भाई डोंट टच हिम, डोंट टेल हिम एनीथिंग, ही इज गोइंग टू कम एंड किल यू, कहते हैं ना, ये गुंडा है, सबसे बड़ा गुंडा है, सबसे बड़ा बुराई, अल्लाह। ये इमाम कायनबी जो है जिनका नाम है अब्दुल्ला मसलमा, अब्दुल्ला, अरे भाई मैं इसलिए मैं आहिस्ता बोल रहा हूं कि आपका कान खुला कि नहीं, मैं कुछ कहना चाहता हूं, ऐसी बातें कभी सुनी न सुनियो, सुनो। हाँ, यानी उनके अंदर में कोई ऐसी बात नहीं थी जो शर्म वाली, सारे शर्म को उसने क्या ना तकिए के नीचे रख दिया था, पीलो के नीचे रख दिया, शर्म को बालाए ताक रख दिया, भाई शर्म आदमी जो होता है ऐसा। एक मर्तबा गपशप लगा रहा था अपने दोस्तों के साथ, बैठा हुआ था गपशप, देखा घोड़े पर या ऊंटनी पर सबसे बड़ा आदमी जो उस जमाने का सबसे बड़ा मुहदीस, लाखों हदीस का हाफिज, इमाम शौबा इब्न हज्जाज, इमाम शौबा इब्न हज्जाज, इमाम शौबा बहुत बड़े, वो हज्जाज में यूसुफ की बात नहीं कर रहा हूं, ये इमाम शौबा इब्न हज्जाज, ये बहुत बड़ा मुहदीस थे, बहुत बड़े मुहदीस थे, ये बैठ अपने घोड़े पर या ऊंटनी पर बैठकर उस गांव से जा रहे थे, ये अपने दोस्तों के साथ गश्त लगा रहा, इसने अपने दोस्तों से कहा ये मुहदीस जा रहा है इसकी मैं मजाक करता हूं, क्या कहा, उसकी मैं मजाक करता हूं, बहुत अपने जमाने का बड़ा मुहदीस था वो, गया और क्या किया, घोड़े की लगाम पकड़ ली और क्या कहा, हदीसनी हदीसा, मेरे सामने हदीस बयान कर, क्या कहा, मेरे सामने हदीस बयान कर। तो इमाम शाबी ने कहा देखो ये कोई तरीका नहीं हदीस को बयान करने का, हदीस को मेरे और तेरे बाप की बात नहीं है कि तुम जब चाहे इस तरह सुनो, ये अल्लाह के नबी का कलाम है, अदब चाहता है, मेरी घोड़े की लगाम पकड़ के हदीस बयान कर, तो तेरे बाप का नौकर हूं, नहीं करूंगा मैं। उसने कहा अगर नहीं करेंगे तो मैं तुम्हें जलील करूंगा, मैं तुम्हें बदनाम करूंगा। होते हैं गुंडे लोग ऐसे बगैर कसूर के बदनाम करने वाले, दुश्मन नहीं होते, बहुत सारे दुश्मन होते हैं, कौन दुश्मन नहीं होता, और अच्छोई का दुश्मन होता है, बुरे का कोई दुश्मन नहीं होता, चोर का कोई दुश्मन नहीं होता, शराबी का कोई अच्छोई के दुश्मन होते हैं जो अच्छा काम करे ताकि शैतान उनको वरगलाए ना कि इनकी दुश्मनी कर ताकि ये नेक काम से रुक जाए, कभी इस तरह कभी ऐसा कभी ऐसा, कभी वो सबसे कभी उससे उससे बुराई करो इसकी ताकि ये आदमी बहुत आगे बढ़ रहा है इसको रोको, शैतान चाहता है, दुश्मन ऐसा पैदा कर देता है, लेकिन ऐसे दुश्मनों से अल्लाह उसको और तरक्की देता है, अल्लाह दुनिया में तरक्की बहुत देता है, आगे और बढ़ता है, उन दुश्मनों के दुश्मनों से कुछ नहीं होता, टेम्पररी नुकसान होता है लेकिन अल्लाह उसके दर्जे को बढ़ा देता है। फरमाया नहीं बयान करेगा तुझे जलील करूंगा, ये बड़े गांव के अंदर शहर में तुझे बदनाम करूंगा। इन्होंने देखा कि ये तो गुंडा है लगता है, अब ये कुछ बदनाम करेगा, उसी वक्त ठीक है तुझे हदीस सुनना है, हां सुनना है, बुखारी की हदीस बयान की, यही वाली जो आपके सामने मैंने पढ़ी, फरमा हद्दसना अहमद इब्न यूनुस, सुन क्या कह रहे हैं, हद्दसना बैठे बैठे बयान कर रहे हैं, हद्दसना अहमद इब्न यूनुस عن الزهري قال حدثنا عن منصور عن الربيع بن حراس قال حدثنا ابو سعيد ابو مسعود العقبة رضي الله تعالى عنه قال قال رسول الله صلى الله عليه وسلم اذا لم تستحي فافعل ما شئت, اگر تیرے اندر شرم نہیں ہے تو کر جو کرنا ہے, کیا کہہ رہے ہیں, یہ حدیث بیان کر جا, کر تو کرنا جا, اللہ اکبر, गालिबन उसकी भी हिदायत का वक्त आ चुका था, उसने लगाम छोड़ दी, क्या कहा, मैं तुझे बदनाम करने के लिए मजाक करने के लिए आया था, तंज और ताना देने के लिए कि मौलवी बन गया है इतना बड़ा, मैंने लगाम छोड़ी, पहले मजाक करने के लिए आया, اب میں اپنا ہاتھ تیرے ہاتھ میں دیتا ہوں، مجھے توبہ کرا دے. کیا کہہ دیا؟ توبہ کرتا ہوں. بس یہ ایک حدیث ہے توبہ. میں کہا کرتا ہوں کبھی کبھی اللہ کے نبی کا ایک فرمان میرے اور آپ کے لیے توبہ کا سبب بن جاتا ہے. ہمیں پتہ نہیں ہے، ہمارا دل صاف ہوگا. واللہ نبی علیہ السلام کی اثر باتوں میں وہ تاثیر ہے. میں تو بول دیتا ہوں، کتنے لوگ دنیا میں واٹس ایپ کے ذریعے سے باتوں کو سنتے ہیں اور کتنے کو ہدایت مل جاتی ہے. کون کیسے کیسے لوگوں کو ہدایت ملی ہے. فرمایا میرا ہاتھ دے دو، مجھے توبہ کرا دو. اور کتنا بڑا آدمی بنا تمہیں پتہ ہے؟ پتہ ہے تمہیں، یہ شرابی کبابی بڑی عمر والا ایسی توبہ کی، ایسی توبہ کی. یہ امام بخاری، امام مسلم اور امام ابو داؤد، امام ترمذی، امام نسائی، امام ابن ماجہ کا استاد بن گیا. یہ تو ابو داؤد شریف کھول کر دیکھو، وہ ہر وقت یہی کہتے ہیں حدثنی 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 کانبی، میرا استاد کانبی یہ حدیث مجھے بیان کرتا ہے. اور کہاں سے؟ اللہ کے نبی سے وہ سند بیان کرتا ہوا. کہاں شرابی، کہاں کبابی، کہاں گالیاں دینے والا. اللہ نے اس کا ہاتھ پکڑ لیا تو اماموں کا امام بن گیا. یہ تو ایک حدیث پر کر جو کرنا ہے اس نے دیکھ لیا، بس اس کے لیے ہدایت کا ذریعہ بن گیا. اللہ اکبر. اللہ کے حبیب نے فرمایا میری مائیں اور بہنیں، ایک وقت ایسا آنے والا ہے کہ دنیا سے حیا ختم ہو جائے گی، حیا ختم ہو جائے گی. بلکہ نبی اکرم صلی اللہ علیہ وسلم نے فرمایا، جیسے اللہ کے حبیب کا فرمان ہے، ایک وقت ایسا آئے گا کہ لوگ مرد اور عورت زینا راستے پر کریں گے، راستے پر زینا کرے گی، تو اس میں سب سے اچھا آدمی وہ ہوگا. آدمی تو بہت سارے ہوں گے، اس میں سب سے اچھا آدمی وہ ہوگا جو ان سے کہے گا بھائی ایک کونے میں چلے جاؤ، یہ سب سے اچھا آدمی ہوگا. اور ایک حدیث میں فرمایا نبی اکرم صلی اللہ علیہ وسلم نے، حیا ایک وقت ایسا آئے گا جیسے گدھے اور گدھیاں. کیا کہہ رہے ہیں اللہ کے حبیب؟ حمار میل اور فیمیل ایک جگہ جمع ہوتے ہیں اور آپس میں ملتے ہیں، اس طرح ایک وقت آئے گا کہ مرد عورتوں میں اور خصوصاً عورتوں سے شرم ختم ہو جائے گی. حدیث میں آتا ہے، ابو داؤد شریف کی حدیث ہے، مسلم شریف کی حدیث پہلے سنا دو. امام مسلم صحیح حدیث بیان فرما رہے ہیں کہ اللہ کے حبیب صلی اللہ علیہ وسلم بیٹھے ہوئے تھے اور آپ کی چادر مبارک گھٹنے سے تھوڑی سی نیچی تھی، یعنی نیچے کا حصہ کھلا تھا آپ کا، بیٹھے ہوئے تھے ایسے ٹیک لگا کر اور چادر گھٹنے سے ذرا نیچے تک تھی جہاں سطر ہوتا ہے، اینڈ ہوتی ہے، لیکن یہ پیر کا حصہ کھلا تھا. اتنے میں دروازہ ٹھک، کسی نے کھٹکھٹایا. اللہ کے حبیب صلی اللہ علیہ وسلم نے پوچھا عائشہ دیکھو کون ہے، اپنی بیوی سے. دیکھا تو ابو بکر صدیق تھے. فرمایا دروازہ کھول دو. ابو بکر صدیق رضی اللہ عنہ تشریف لائے، بیٹھ گئے. تھوڑی دیر ہوئی، پھر دروازہ کسی نے کھٹکھٹایا. فرمایا عائشہ دیکھو کون ہے، جا کر دروازہ کھولا. فرمایا ابو بکر ہے، عمر ہے. فرمایا عائشہ ان کے لیے دروازہ کھول دو. دروازہ کھول دیا. آپ ساسم جیسے بیٹھے تھے ویسے ہی بیٹھے رہے. اتنے میں پھر تھوڑی دیر کے بعد پھر کسی نے دروازہ کھٹکھٹایا تو حضرت اس کو دیکھا عائشہ کون ہے، حضرت عمر سے کہا جاؤ دیکھو کون ہے. دیکھا کہ حضرت عثمان ہے رضی اللہ عنہ. جاؤ دروازہ کھولو. حضرت عثمان کے آنے سے پہلے پہلے کہا عثمان ہے. کہا ٹھہرو، دروازہ نہ کھولو. پہلے آپ سیرے بیٹھ گئے، آپ اپنے پیر کے جو کھلا تھا اس پر چادر ڈال دی، ایسے چھپا دی اور سیرے بیٹھ گئے. امام مسلم کی حدیث ہے، مسلم شریف کی صحیح حدیث ہے. سب پھر دروازہ کھولا، بیٹھ گئے. جب سب چلے گئے تو حضرت عائشہ سوال کرتی ہے اللہ کے حبیب سے، اپنے شوہر سے سوال کر رہی ہے، میرے ابو آئے تو آپ بیٹھے رہے، حضرت عمر آئے تو بیٹھے رہے، حضرت عثمان آئے تو سیدھے بیٹھ کر کے آپ نے پہلے اپنے پیر کو ڈھانپ لیا چادر سے اور پھر ان کو آنے دیا. فرمایا عائشہ میں تجھے کیا کہوں, عثمان تو وہ آدمی ہے جس سے دنیا تو دنیا ساتوں آسمان کے فرشتے بھی شرم کرتے ہیں, تو میں کیوں نہ کر, ساتوں آسمان کے فرشتے بھی ان سے شرم کرتے ہیں تو میں کیوں سیدھا نہ بیٹھوں, میں کیوں شرم نہ کروں. یہ کون کہہ رہے, نبی اکرم صلی اللہ علیہ وسلم. مسلم شریف اٹھا کر دیکھو, معلوم ہوتا ہے مرد تو مرد عورتوں کے لیے تو اور زیادہ ہے, اور زیادہ ہے. پہلے تو برکہ تھا نقاب, اب تو نقاب پہ نکل گیا, اب نقاب کے بعد اس کے بعد اسکارف تھا, اسکارف پہ نکل گیا, اسکارف کے بعد اب تو چھوٹی سی وہ دوپٹہ کی طرح گلے میں ڈال لیتے تھے, وہ بھی پتلا سا. اب اس کے بعد تو اب تو یہ گلے کا کپڑا ہوتا ہے کرتی جس کو کہتے ہیں, اس سے سینہ بھی کھلا ہوا ہے. اب اس سے آگے بڑھ کر کے اب تو کپڑے بھی ٹائٹ ہو گئے ہیں, اس سے آگے بڑھ کر کے نیچے سے بھی پائجامہ بھی چھوٹا ہے, اب اس سے آگے سے زیادہ اب پتلا ہی ایک دم پتلا سا کپڑا ہے کہ اس کا پورا بدن ہی نظر آتا ہے. میرے نبی علیہ الصلوۃ والسلام نے فرمایا قیامت کی نشانیوں میں سے ایک نشانی یہ ہے کہ عورتیں اس قسم کے کپڑے پہنے گی کہ اس کے اندر سے حیائی ختم ہو جائے گی, وہ بازار میں گھومتی رہے گی. اللہ کے حبیب کے فرمان دیکھو, بلکہ کپڑا تو یہاں تک ہوتا ہے چھوٹے کا, چھوٹے یعنی یہ کمر تک ہوتا ہے, کمر تک بھی, وہ نیچے پیٹ بھی نظر آتا ہے, دیکھ لو پیٹ بھی نظر آتا ہے. کتنی عورتیں ہیں اور اس کو اچھا سمجھتے ہیں. ہمارے بنگلہ دیشی عورتوں میں یہ عام طور پر ہے کہ وہ ساری وغیرہ پہنتے ہیں تو ان کا پیٹ بھی ہو اور ان کی کمر بھی نظر آتی ہے. اور ہماری جوان بچیوں کو دیکھو, یہ میں نہیں کہہ رہا ہوں, میرے حبیب کہہ رہے ہیں, ایک وقت ایسا آئے گا کہ ان کا پورا بدن نظر آئے گا. اب مرد جو ہے وہ ٹخنے سے نیچے پائجامہ پہنیں گے اور عورتیں ہیں گھٹنے تک کا اظہار پہنے گی, یہ قیامت کی نشانی ہے, الٹا ہو گیا. اللہ کے حبیب کہہ رہے ہیں کہ عورتوں کو نماز میں بھی اپنے ٹخنے چھپانے چاہیے, ٹخنا کا مطلب اینکل جو ہے نا, دے ہیو ٹو, دے سپوز ٹو ہائٹ نماز میں, اور مردوں کو اونچا کرنا چاہیے. اب مردوں نے نیچا کر دیا, عورتوں نے کیا کر دیا, اونچا کر دیا. مردوں نے دیکھو لمبا کرتا, عورتوں نے کرتے کو اپنے کپڑے کو چھوٹا کر دیا. یہ اللہ کے حبیب کہہ رہے ہیں قیامت کی نشانیوں میں سے. ابو داؤد شریف کی حدیث ہے, ایک صحابیہ ہے غزب احد میں, اس کا بیٹا گیا ہوا تو شہید ہو گیا اس کا بیٹا, پتا چلا مائی کو کہ بیٹا شہید ہو گیا, تو پریشانی میں جب پتا چلا تو چلی گئی اللہ کے حبیب راستے میں, جا چلی گئی اللہ کے حبیب راستے جا رہی ہے اور راستے پوچھے جاتے جاتے میرا بیٹا شہید ہو, پوچھنے چل جا رہی کیا, تو کہا گھر آپ دیکھے پریشان کچھ ہو کپڑے کے بعد کیا ہونے کا ہے, جو کچھ ہو رہا پہنا کپڑے میں چل جاتے ہیں نا یار, بس یہ تو جانو نہیں کر چپل بھاگتے ہیں شہید ہو گیا. پھر اس عورت نے جو جواب دیا ہے اللہ, اور اس عورت نے کہا او بے زوکشی, فرمایا ابنی میرا جو اتا شہید ہوا ہے ابنی اور اس ابنی سے میرا بیٹا شہید ہوا ہے, میری شرم امید نہیں ہوئی, میں اپنی شرم کو شہید نہیں کروں گی, وہ تو ہر وقت میرے ساتھ رہے گی. جواب کسی چھتاوش بھی واقعی حالت اس نے عورت کی خبر پریشانی میں بچائی, اچھی حالت میں اپنے آپ کو کر کر کے یہ چاہیے میں جو آپ کے سامنے آنے پڑی ہے. اللہ کے حبیب صلی اللہ علیہ سب فرماتے ہیں اللہ اللہ سے یہ سب سے بڑا سب آخری ہے تکماتنے والا آنے بڑی چیزوں ہٹانا, یہ سب مان کی زبان چاہیے ان میں رانچ سمیں ان سے اس انتظار یادہ وہ حجوں میں اس سے اصل حیاء اصل برانچ ہے وہ حیاء ہوگی. तो गुण क्या है, अब जब हया हो तो हया से बचेगी, हया हया होगी तो बहुत हर काम हो पाते नहीं होगी तो हर है कदम के सब गुना होते हैं। इसलिए हम समा फरमाते हैं कि सुबह होते ही आप प्रोफेस कर लो, जब सुबह हो तो आप की नमाज नहीं पढ़ के अल्लाह से वादा में कर लो, अल्लाह अब मैं नियत करती हूँ, इतनी नियत रुकता हूँ क्यों पूरा दिन मैं कभी ना हर के कभी मान में कोशिश यहाँ भी वहाँ को जाना होगा, अल्लाह मैं कोशिश करूँ या मैं कोशिश कराऊंगा कि अपने आप को गुनाह से सच्चा करूंगा गुनाह चाहूंगी, लेकिन फिर मैं तो ईमान वगैरह उससे गुखे हो जाए मेरे तो फिर तू कादिर अगर उठ लग उससे मैं हिफाजत कर ले क्या और तो भी पास तो अल्लाह अगर कर से गुनाह हो गया मैं वो बात इस तरह की अगले याद में कर लूं सारा कर लूं मैं तो हम तरह के रोज को आहे रोज करना नहीं है करता है तो उसके लिए जाना हिफाजत कर लेता है। तब अमला मुफ्ती और आप को हम सब को में अल्लाह से की तो बरकत आप फरमाए आज के दर से में अब सबसे बड़े वजीर में बरकत आप लिए अपने घर में अपने बराद में और अपने रोज में बर्बाद के लिए मिट्टी वजीब और सलाया और क्रिया और सब करने की बात के जीन सो आज जो या का शुक्र अदा कर बने का संकेत पर अब फा नबी अकरम सनी है हम कब बयान किया जिसके प्रकाश आज की कितने से अल्लाह रका में नमाज आदम चार रकात नमाज पढ़ने से ये अल्लाह घर में औलाद में और अब जिंदगी में अल्लाह आपकी उम्र में बसत देता है। अल्लाह में आए और आप अमल के मौलफी हम नबी पहले मुझे को और जब तमाह को और मेरी माँ और बहनों को और सबको और अमल की गई फिक्र ए फरमत जो बारीक पड़ी वो सुनी हमी अल्लाह हम दिल से भूल कर ले मैं उस पर अकाल की तौफीक नसीब फरमा ए अल्लाह अमल सियाह की तौफीक नसीब फरमा तेरे के अल्लाह तो इनका करम के लिए करमी तू के नबी ये बात को बयान करने के दूर से तूने हमें है भूल किया है हम सुनने के लिए दूर दूर से बुलाया है अल्लाह हमारे बेटा कबूल फरमा माय अल्लाह है इसके इबादत और तलीबी वर्ग करम लिए हुए है जहे लटा तेरे बहुत ताकत वाली फरगा है सी हम बैठ कर तेला नबी बेमान से इख रहे और के लिए लदा कर इसके इतने सकत और आने थे जो कब्र उठा के आए हैं हर सदम की बरकत से और तेरे नबी के फरमान से रहने की कुदरत से अल्लाह हम तो घर पर फरानी हो दूर फरला हमारी मुसीबत पर हमको दूर फरमा बोला अहल पर हमारी मुसीबत पर हम दूर फरमा हमारी औलाद की तो कुशानी पर हम दूर फरमा अल्लाह हमारे घरेलू जो शानियों से दूर फरमा पर अल्लाह हमारे घर में भी परेशानी हो उन परेशानियों में दूर फरमा अल्लाह जालिम हमारी फबेल फरमाती दुश्मनों पर हमारी फरमा इज्जत से हमारी इज्जत फरमा पर किल्लत हमारी इज्जत फरमा इज्जत इज्जत नसीब फरमा अल्लाह किल्लत से करा रिफाले में फरमा हमारे अल्लाह आने या बहुत मलक रहमीन बहुत यार हम रहमीन साहिब वाले दूर फसर साहिब हम लोग तमाम मसाइब को दूर फरमा यो तमाम मुश्किल को दूर फरमा तो तमाम परेशानी को दूर फरमा तमाम बीमारियों को दूर फरमा को भी अहल और समय भी नेक बना दे हमारी औलाद को नेक और दाली ही में से बना दे तेरे फलाह बरदी और बंदे और जंदियों में से बना ले मीन है जिनकी लाद बने और है लजोर आलमी अहल का भी एक और से नहीं जोर में नसीब फरमा ने जोर साले हैं जोरे आप सी फरमा और अहल सी जो जो वाले हैं आपकी उम्र में मोहब्बत महबत में सब फरमा हालात और अहमद की हालत पर हद फरमा में पूरे उम्मत की हालत पर आओ फरमा अल्लाह दुनिया में जिस किसी की परेशानियां हो उन तमाम परेशानियों से हमारी हिफाजत फरमा आसान मुसलमान की जान माल आप इज्जत हया की फरमा की बात है फरमा सी अल्लाह हमें अल्लाह नसीहा फरमा हमें अल्लाह नसीहा फरमा अहल के हया भी नसीब फरमा अल्लाह अल्लाह वाले अमल का तो पर नसीब फरमा अल्लाह बुरे काम से हमारी हिफाजत फरमा या अल्लाह जो भी बीमार हो उसको शिफा अता फरमा अल्लाह ने जो है जिस मुसीबत कर और ये परेशानी के लिए अपन दिल में दो पैर लेकर बैठी हुई हो अल्लाह तमाम दुआओं को कबूल फरमा या सलाम पर हम के दुआओं को कबूल फरमा अल्लाह या अल्लाह रब की परेशानी लो दूर फरमा अल्लाह दो सामने को सारे लोग है अल्लाह इन्होंने कहा हम इन बहुत सारे मुकीन दो के लिए कहने हैं मोमकात को पा के लिए रही है अल्लाह हम सब को स्टाइज मासिर की पूरे फरमा अल्लाह हमारे दो और जितने भी मोहमानीन है जितने भी लोग हैं सब फरमा।
اللہ تعالی علی خیر خلق سید محمد علیہ وسلم درہم